ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्ताइनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر ये सूरह अल असर है, क्योंकि पहली आयत में अल्लाह तबारक ताला ने असर यानि जमाने की कसम खाई है। इस लफ्ज कलमे असर की वजह से इसका नाम सूरह असर रखा गया है। ये कुरान पाक की दूसरे नंबर की सबसे छोटी सूरत है। पहले नंबर की तो सूरह कौसर है, कम से कम हुरूफ और कलिमात उसमें हैं। उससे कुछ बड़ी दूसरी तमाम सूरतों के मुकाबले में छोटी ये सूरह अल असर है, गोया दूसरे नंबर की छोटी सूरत है। लेकिन अपने मजामीन के एतबार से बड़ी अहमियत की हामिल है। इमाम शाफी रहमतुल्लाह अलैह का मकूला है कि लोग अगर इसके अंदर गौर करें तो उनकी जिंदगी के दुरुस्त करने के लिए ये अकेली एक सूरत भी काफी हो जाए। और हजरत अब्दुल्लाह इब्न हफ्स फरमाते हैं कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के सहाबा में से दो आदमी जब आपस में मिलते थे तो वो जुदा नहीं होते थे जब तक कि उनमें से हर एक दूसरे को सूरह वल असर न सुना दे। इसमें बड़ी नसीहत है। हर एक सूरह वल असर पढ़कर अपने साथी को सुनाता था, उसके बाद सलाम करके दोनों जुदा होते थे। और इसके शान नुजूल के सिलसिले में हजरत शाह अब्दुल अजीज साहब दहलवी रहमतुल्लाह अलैह ने तफसीर अजीजी के अंदर लिखा है कि कुरैश का एक आदमी था कल्ब इब्ने उसैद, और उसको अबुल असदैन से भी याद किया जाता था, कुन्यत उसकी अबुल असदैन थी। حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کا زمانہ جاہلیت میں دوست تھا. جب حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے اسلام قبول کیا تو ایک دن وہ آیا حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کے پاس اور کہنے لگا کہ ابو بکر تم تو بڑے عقل مند آدمی تھے اور ہمیشہ تجارت میں اپنی عقل مندی اور دانائی کی وجہ سے بہت نفع حاصل کرتے تھے, تم نے یہ کیا کیا کہ اسلام قبول کر لیا اور لات اور عزا کے دین کو اپنے باپ دادا کے دین کو چھوڑ کر کے بہت بڑے خسارے میں تم پڑ گئے, ان کی شفاعت سے محروم ہو گئے. تو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے جواب میں فرمایا کہ جو آدمی حق قبول کرتا ہے وہ کبھی خسارے میں نہیں رہتا. اللہ تبارک تعالیٰ نے ان کی اسی گفتگو پر حضرت ابو بکر کی تائید میں یہ سورت پاک نازل فرمائی. تو یہ اس کا شان نزول حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ نے بتلایا ہے. اب اس میں اللہ تبارک و تعالیٰ نے قسم کھائی ہے زمانے کی. والعصر, عصر کہتے ہیں زمانے کو بھی, عصر کا جو وقت ہے وہ بھی مراد لیا جا سکتا ہے, آدمی کی زندگی کا جو زمانہ ہے وہ بھی مراد لیا جا سکتا ہے. پہلی بات تو یہ ہے کہ اللہ تبارک تعالیٰ نے یہاں جو قسم کھائی ہے تو عام طور پر انسان اور لوگ اپنی باتوں میں جب قسم استعمال کرتے ہیں, کھاتے ہیں, تو بہت سی مرتبہ ایسا ہوتا ہے کہ ایک آدمی کی بات پر کسی کو یقین نہیں ہے, اطمینان نہیں ہے, تو وہ بات کرنے والا اپنی بات پر سامنے والے کو یقین اور اطمینان دلانے کے لیے قسم کھاتا ہے کہ اپنی سچائی کو ظاہر کرنے کے لیے. اس مقصد کے لیے اللہ تبارک تعالیٰ کو قسم کھانے کی ضرورت نہیں. ومن اصدق من اللہ قیلا, اللہ سے زیادہ کون سچا ہو سکتا ہے. البتہ فصاحت و بلاغت کے اعتبار سے کبھی کبھی اپنی بات میں اور گفتگو میں قوت پیدا کرنے کے لیے بھی قسم کو استعمال کیا جاتا ہے. ہاں, اس مقصد کے لیے تسلیم کر سکتے ہیں. ویسے حضرات مفسرین اور علماء نے لکھا ہے کہ اللہ تبارک تعالیٰ کے کلام میں جو قسم ہے دراصل وہ ایک دلیل اور شاہد کے طور پر اس چیز کو جس کی اللہ نے قسم کھائی. اللہ نے بہت ساری چیزوں کی قرآن پاک میں قسم کھائی ہے, زمانے کی قسم کھائی ہے, قلم کی قسم کھائی ہے, اور بلد امین جو ہے مکہ مکرمہ کی قسم کھائی ہے, تو قیامت کی قسم کھائی ہے, لا اقسم بیوم القیامہ, لا اقسم بہذا البلد والقلم وما یسطرون والعصر. تو بہرحال یہ جو قسمیں اللہ تعالیٰ نے کھائی ہیں تو جس چیز کی قسم کھائی ہے اس قسم کے بعد جو مضمون بیان کیا جا رہا ہے اس مضمون کی گویا صداقت کے لیے بطور دلیل اور شاہد کے اللہ تعالیٰ نے کسی چیز کی قسم کھائی ہے کہ دیکھو جس چیز کی قسم کھائی جا رہی ہے اس کی حقیقت میں اگر تم غور کرو گے تو اس کے بعد جو چیز بیان کی جا رہی ہے تمہیں اس کی جو ہے سچائی کا اندازہ ہو جائے گا. اس چیز کا گویا یہ جو ہم نے جس چیز کی قسم کھائی ہے وہ ایک گواہ ہے اور دلیل ہے اس آنے والی بات کی صداقت کے اوپر اور اس کی حقیقت کے اوپر. اللہ تبارک تعالیٰ عموماً جو قسمیں کھاتے ہیں وہ اسی مقصد کے لیے ہوا کرتی ہے. یہاں بھی اللہ تبارک تعالیٰ نے جو زمانے کی قسم کھائی ہے تو زمانے کی قسم کھا کر آگے جو حقیقت بیان کی گئی ہے کہ ان الانسان لفی خسر, بے شک تمام انسان خسارے اور گھاٹے میں ہیں. اللہ تبارک تعالیٰ نے یہ ایک مضمون بیان فرمایا ہے کہ تمام انسان خسارے اور گھاٹے میں ہیں. اس مضمون کی تاکید کے لیے اور اس کی صداقت کو بتلانے کے لیے قسم کھائی گئی, کس کی؟ زمانے. گویا باری تعالیٰ یہ فرماتے ہیں کہ زمانے کے حالات میں اگر کوئی آدمی غور کرے تو اس کو یہ بات صاف معلوم ہوگی کہ اس انسان گھسارے اور گاٹے میں. کیوں؟ اس لیے کہ یہ انسان جو دنیا میں آتا ہے تو یہاں آ کر کے اس کو ایک تجارت کرنی ہے, آخرت کی تجارت. اللہ تعالیٰ نے قرآن میں بھی یا ایھا الذین آمنوا هل ادلکم علی تجارۃ تنجیکم من عذاب الیم, اس کو انسان کے گویا اس زندگی کے سارے کاموں کو ایک تجارت سے تعبیر کیا ہے. اور دوسری جگہ بھی ہے ان اللہ اشترى من المؤمنین انفسهم و اموالهم بان لهم الجنہ, اللہ تعالیٰ نے اہل ایمان کی جانوں اور مالوں کو جنت کے بدلے میں خرید لیا, گویا جنت اس کی قیمت مقرر کی گئی ہے. یہاں قرآن میں اس کو تجارت سے تعبیر کیا, اور حدیث میں بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے کل الناس یغدو فبائع نفسہ فموتقها او مبیق او موبقها, کہ ہر انسان جب صبح کو اپنے گھر سے نکلتا ہے تو وہ اپنی جان کا سودا کرتا ہے. اب یا تو وہ اپنے آپ کو بچا لے جاتا ہے اپنی, یا یہ ہے کہ اپنے آپ کو ہلاک کر دیتا ہے. اگر اللہ کی اطاعت اور فرما برداری کی, اللہ کے احکام کی بجاوری کی, اللہ کے حکم کے مطابق وہ دن گزارا اور اپنے کام کیے تو گویا اپنے آپ کو بچا لے گیا, اپنی جان کو جہنم کے عذاب سے آزاد کر دیا, چھوڑا لیا. اور اگر اس کے خلاف کیا ہے تو اپنے آپ کو ہلاک کر دیا. تو نبی کریم صلی اللہ علیہ وسلم بھی کل الناس یغدو فبائعون نفسہ, ہر آدمی صبح کو جب نکلتا ہے تو گویا اپنی جان کا سودا کرتا ہے, اس کو تجارت سے تعبیر کیا. تو یہ ایک تجارت ہے, اللہ نے انسان کو دنیا میں بھیجا ہے اس کے لیے, اس کا سرمایہ کا. ہر تجارت کے لیے کوئی نہ کوئی پونجی کیپیٹل ہوا کرتی ہے, سرمایہ ہوا کرتا ہے. تو انسان کی تجارت کے لیے سرمایہ کیا ہے؟ یہ زندگی جو اللہ تعالیٰ نے اس کو عطا فرمائی ہے. تجارت کرنے والا تاجر جو ہے اپنی تجارت کے ذریعے سے سرمایہ سے اس کیپیٹل سے تجارت کرتا ہے, اور تجارت کر کے نفع کماتا ہے, سرمایہ کو بھی ترقی دیتا ہے, بڑھاتا ہے. اللہ تعالیٰ نے انسان کو تجارت کے لیے جو سرمایہ عطا فرمایا وہ کیا ہے؟ اس کی زندگی. وہ ایک ایسا سرمایہ ہے کہ وہ ہر وقت گھٹتا جا رہا ہے, اس میں کمی آتی جا رہی ہے. عربی شاعر کا شعر ہے کہ حیاتک انفاس تعد فکلما مزا منہا نفس انتقصت بہ جزا, تمہاری زندگی چند سانسوں کا نام ہے, جب ایک سانس تمہاری گزری تو گویا تمہاری زندگی میں اتنی کمی آ گئی. جو وقت گزرتا جاتا ہے زندگی میں کیا آتی جاتی ہے؟ کمی آتی جاتی ہے. اور یہ زندگی گزرتی جا رہی ہے, ہم اس کو روک نہیں سکتے. حضرت خواجہ صاحب کا شعر ہے ہو رہی ہے عمر مثل برف کم چپکے چپکے رفتہ رفتہ دم بدم. دیکھو سرمایے, حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ فرماتے ہیں دو طرح کے ہوتے ہیں. ایک تو سرمایہ جو ہوتا ہے وہ منجمد, ایسا سرمایہ کہ آدمی جب اس کو استعمال کرے تب وہ اس کے ہاتھ سے نکلے گا, اگر اس کو استعمال نہ کرے تو وہ باقی رہتا ہے. آپ کے پاس اگر 1,00,000 روپئے ہیں تو 1,00,000 روپئے جو ہے وہ منجمد سرمایہ ہے. آپ ابھی استعمال کرنا نہیں چاہتے, آپ اپنے پیٹی میں تجوری میں بند کر کے رکھ دو, 1 مہینے کے بعد, 1 سال کے بعد, 2 سال کے بعد اس کو نکال کر ان روپیوں کو کیا کر سکتے ہو؟ استعمال کر سکتے ہو, وہ اپنی حالت پر باقی ہے. اور ایک سرمایہ وہ ہے جو سیال ہے, چلتا ہوا سرمایہ. آپ اس سے جو ہے فائدہ فوری طور پر اٹھا لیں تب تو ٹھیک ہے, نہیں تو وہ دھیرے دھیرے آپ کے ہاتھ سے نکلتا جا رہا ہے. جیسے ایک بزرگ ایک مرتبہ بازار سے گزر رہے تھے اور انہوں نے دیکھا کہ ایک آدمی برف بیچ رہا ہے, تو وہ آواز لگا رہا تھا لے لو اس آدمی کی जो है उस आदमी की चीज जो हर वक्त उसके हाथ से निकलती जा रही, बर्फ जो है वो पिघलती रहती है। अब वो जितना जल्दी उसको बेच करके उसके पैसे बना ले तब तो ठीक है, और अगर वो नहीं बिका यहाँ तक के वो धीरे धीरे पिघल करके खत्म हो जाएगा, उसका सरमाया उसके हाथ से निकल जाएगा। हमारी जिंदगी के अय्याम भी, आज हमें कोई काम नहीं है और हम अगर आज के उस दिन को फ्रीज करके रखना चाहें तिजोरी में बंद करके, भाई आज तो कोई काम नहीं है, चलो इस दिन को महफूज कर लें, फिर कभी काम होगा तब इस दिन को क्या करेंगे, हम कर सकते हैं ऐसा नहीं। हम इसको जो है बचा कर रख नहीं सकते, वो हमारे हाथ से निकलता चला जा रहा है। एक ऐसा सरमाया है जो सयाल है, हाथों हाथ उससे हम क्या कर लें, फायदा उठा लें तब तो ठीक है, वरना हम घाटे में हैं। उसको एक मिसाल से यूं समझो कि देखो, अगर किसी आदमी के पास यहाँ सूरत शहर के अंदर, किसी सूरत शहर के जो आला एरिया है, ऊंचा एरिया है, वहाँ उसके पास जो है कुछ जमीन है, एक बीघा जमीन जो करोड़ों की कीमत की है, तब ये जमीन जो है एक सरमाया है, और वो कैसा सरमाया है, मुंजमी, तो उसके पास मौजूद है, हाथ से निकलेगा नहीं जब तक कि वो खुद उसको बेचकर इस्तेमाल करके ये करना ना चाहे। अब किसी ने, उसके पास पैसे भी हैं, किसी ने यूं कहा कि देखो बड़ी मौके की ये जमीन है, यहाँ अगर तुम जो है कोई जो है तिजारती सेंटर बनाओ, एक बड़ी इमारत बनाओ जहाँ दुकानें हो, रहायशी और यहाँ दुकानें भी हो, दफ्तर और ऑफिसें भी हो, तो बहुत ज़्यादा जो है करोड़ों की शक्ल में आपको किराया इससे मिलेगा। मार्केट एरिया में वो जमा जगह थी, पैसे भी थे, उसने उस जमीन के अंदर बहुत बड़ी इमारत बनाई, दुकानें बनाई, ऑफिसें बनाई, और अब बनकर तैयार हो गई। ये खुद दुकान, ये जमीन, ये दफ्तर जो बनाए हैं, वो ऑफिसें, वो तो कौन सा सरमाया है, मुंजमी। लेकिन अब इन दुकानों और दफ्तरों से वो किराया देकर, किराए पर देकर के क्या हासिल करेगा, आमदनी हासिल करेगा ना, तो इस ये जो किराया उसका आएगा वो एक सयाल सरमाया है। जब वो उसको किराए पर देगा और किराए पर लेने वाला इस दुकान से क्या उठाएगा, फायदा उठाएगा, और उसके बदले में उसको किराया अदा करेगा, तब ये दौलत उसके हाथ में आएगी। इमारत तैयार हो गई, ऑफिसें बन गई, दुकानें बन गई, लोग कह रहे हैं आ रहे हैं लोग, मुझे चाहिए तुम्हारी दुकान किराए पर, अभी तरह मैं सोचता हूँ, अभी नहीं अभी नहीं अभी नहीं के अंदर 2 साल निकाल दिए। तो अब ये 2 साल का जो किराया आ सकता था, उसने उसको क्या कर दिया, जाया और बर्बाद कर दिया। ये किराया, ये खुद उससे किराया हासिल करना, ये भी एक मुस्तकिल सरमाया है, दुकानें अलग सरमाया, और इस दुकान से हासिल होने वाला किराया जो है वो मुस्तकिल सरमाया और वो सयाल सरमाया है। हाथों हाथ वो अगर दुकान दे करके उससे हासिल करता तो नहीं हासिल किया तो उसके हाथ से इतना नुकसान हो गया, आइंदा भी जितनी देर करता जाएगा इतना उसको नुकसान होता जाएगा। तो हकीकत तो ये है कि ये हमारी जिंदगी जो है, जिंदगी के अय्याम, इन अय्याम को हम जितना ज्यादा वसूल करके अल्लाह की इताअत और फरमाबरदारी में, अल्लाह की इबादत में जो है, जिक्र में, तस्बीह में, और जो काम अल्लाह ताला ने करने के लिए कहे हैं उसमें अगर लगाएंगे, तो ये सारी औकात जो है हमारे लिए काम के, आखिरत का जखीरा हम उसके जरिए से हासिल कर रहे हैं। और अगर हमने कुछ किया नहीं, यहाँ तक कि ये औकात हमारे हाथ से निकल गए, और एक कुछ नहीं किया तो कम से कम ये तो नुकसान हुआ है कि इस औकात के अंदर जो हम बड़ी दौलत हासिल कर सकते थे आखिरत की, वो हासिल नहीं कर पाए। और अगर खुदा ना खास्ता हमने इन औकात को अल्लाह की नाफरमानी में इस्तेमाल किया, तो ये तो और डबल अपना हमने नुकसान किया है। तो ये गोया इंसान की जिंदगी पर आदमी गौर करता है तो पता चलता है कि वो हर हाल में उसके हाथ से निकली चली जा रही है, हर आदमी घाटे और नुकसान में है, सरमाया उसका कम होता जा रहा है। ये अकबर इलाहाबादी जो हैं, बड़े जो है हकाइक पेश करने वाले शायर हैं, उन्होंने ऐसे लोगों का जब साल पूरा होता है तो साल गिरा मनाते हैं और जो है खुशियाँ मनाते हैं, अगरचे ये इस्लामी तरीका नहीं है, غیر اسلامی طریقہ ہے, اسلام نے یہ طریقہ نہیں بتلایا, لیکن انسان لوگوں کے دیکھا دیکھی مسلمان بھی یہ حرکت کرتے ہیں. اب سالگرہ منانے والا کیا کرتے ہیں, وہ کچھ دعوتیں کرتے ہیں, خوشی کا اظہار کرتے ہیں کہ ہماری زندگی میں ایک سال بڑھ گیا, ہم 22 سال کے تھے اب کیا ہو گئے 23 سال کے ہو گئے. تو اکبر الہ آبادی کہتے ہیں بڑھا کہاں گھٹا ہے. ایک آدمی جو ہے اپنی مان لیجئے کہ اللہ تعالیٰ نے اس کو 60 سال کی زندگی عطا فرمائی ہے, پیدا ہوتے وقت اس کے لیے قسمت میں 60 سال لکھے گئے ہیں, تو ایک سال جب ہوگا تو یوں کہا جائے گا 60 سال میں سے ایک سال کم ہوا. ہم لوگ تعبیر یوں کرتے ہیں کہ بڑا, یہ دھوکا ہے. اکبر الہ آبادی جو ہے اپنے شعر میں کہتے ہیں جب سال گرا ہوئی تو عقدا یہ کھلا, سال جب سال گرا ہوئی تو عقدا یہ کھلا, یہاں گرا سے ایک اور برس جاتا رہا, ہماری گانٹھ میں سے ایک برس گیا. وہ گرا پہلے زمانے میں جو ہے نا لوگ پیسے باندھتے تھے کس میں, وہ اپنی اوڑی ہوئی چادر کے کنارے پر گانٹھ اپنے گزارتے بولے گانٹھنا کھرچا, تو وہ گرا میں سے اپنی جیب میں سے, یعنی جب سال گرا ہوئی تو یہ بھید کھلا کہ اپنی جیب میں سے ایک سال گیا بڑا نہیں ہے. تو حقیقت تو یہ ہے کہ انسان یہ سمجھتا ہے کہ میری زندگی میں اضافہ ہوا, اضافہ نہیں بلکہ کمی ہوئی ہے. اب یہ اللہ تعالیٰ نے یہ قیمتی سرمایہ جو عطا فرمایا ہے اس سے جتنا بھی زیادہ سے زیادہ فائدہ اٹھا سکتا ہو اس کو فائدہ اٹھانا چاہیے. جو لوگ فائدہ اٹھاتے ہیں وہ البتہ کیا ہیں, کامیاب ہیں, ورنہ ہاتھ سے یہ دولت نکلی چلی جا رہی ہے اور انسان کیا ہے گھاٹے میں ہوتا ہے. اسی لیے ہمارے بزرگوں کے حالات میں سنتے ہیں کہ وہ ایک ایک منٹ کی اور ایک ایک لمحے کی کیا کرتے تھے, قدر کرتے تھے. آپ نے فضائل کی کتابوں میں سنا ہوگا شیخ علی جرجانی رحمت اللہ علیہ اللہ والے تھے, وہ کھانا کھانے کے بجائے روٹی کھانے کے بجائے ستو پھانک لیا کرتے تھے. کسی نے پوچھا حضرت آپ خالی ستو پھانک لیتے ہیں روٹی نہیں کھاتی, کہا میں نے حساب لگایا روٹی کھانے میں چبانا پڑتا ہے دیر لگتی ہے, تو اس کے مقابلے میں ستو پھانک لیتا ہوں تو میں 70 یعنی 70 مرتبہ سبحان اللہ پڑھ لیتا ہوں, مجھے اتنا فائدہ ہوتا ہے. چنانچہ ان کی امثال نکلا ہے 40 سال سے وہ روٹی نہیں کھاتے تھے بلکہ خالی ستو پھانکتے تھے تاکہ جو وقت بچے اس کو تسبیح پڑھنے میں استعمال کریں. آپ اندازہ لگائیں جو آدمی اپنے کھانے کے ٹائم میں سے کٹنگ کر کے وہ تسبیح پڑھتا ہو وہ دوسرے وقتوں کو کبھی ضائع کر سکتا ہے. حضرت داؤد طائی رحمتہ اللہ علیہ کے متعلق ہے کہ وہ روٹی کو چبا کر کھانے کے بجائے پانی میں بھگو دیتے تھے, کھانے کے لیے روٹی آتی تھی پانی میں اس کو بھگو دیتے تھے, جب نرم ہو جاتی تھی تو وہ منہ میں ڈال کے اس کو حلق سے نکل لیتے تھے, وہ حلق سے نیچے اتار لیتے تھے. اب روٹی کا جو مقصد ہے کیا غذا یعنی قوت حاصل, وہ تو اندر حلق سے جب نیچے جائے گی وہ مقصد حاصل ہو جائے گا. اتنا ہے کہ اس طرح بھگو کر کھانے کی وجہ سے لذت اور ذائقہ نہیں رہے گا. ہم لوگ تو جب کھاتے ہیں کبھی پلیٹ کے اندر کسی جگہ پانی کا قطرہ بھی ایک آدھ دو قطرے رہ گئے ہوں, روٹی وہاں اگر روٹی کا جو حصہ وہاں لگا ہے وہ جب منہ میں آتا ہے تو ہمارا موڈ خراب ہو جاتا ہے ذائقہ نہیں ہونے کی وجہ سے. لیکن وہ ان کی زندگی بھر اسی طرح روٹی کھائی, کیوں وہ کہتے تھے کہ میں نے روٹی چبا کر کے کھانے میں اور اس طرح کھانے میں حساب لگایا تو جو ہے وہ قرآن پاک کی 50 آیتیں میں اتنی دیر میں پڑھ لیتا ہوں. تو یہ وہ حضرات تھے جو اپنی زندگی کے اوقات کو اس طرح وصول کرنے کا اہتمام, ایک ایک منٹ کو. آخرت کی جو تجارت ہے وہ بڑی نفع بخش ہے. اللہ تعالیٰ نے اس امت کو جو خصوصیتیں اور امتیازات عطا فرمائے ان میں سے ایک خصوصیت یہ ہے کہ اللہ تعالیٰ نے ہر نیکی کا بدلہ 10 گنا, یہ تو کم سے کم, اور اوپر جہاں بڑھتے ہیں تو 10 گنا سے لے کر 700 گنا تک, اور مال اگر خرچ کیا جاتا ہے تو اس کی تو کوئی انتہائی نہیں, اضافہ مضافہ. مثل الذين ينفقون اموالهم في سبيل الله كمثل حبة انبتت سبع سنابل في كل سنبلة 100 حبة, تو گویا والله يضاعف لمن يشاء, 700 سے بھی زیادہ اللہ جس کو چاہیں دے سکتے ہیں. روزے کے متعلق آتا ہے کہ روزے کا ثواب کون دیتا ہے, اللہ تعالیٰ دیتے ہیں. تو بہرحال یہ جو اس امت کو اللہ تعالیٰ نیکیوں کا اتنا بڑھاوا तो ये बहुत बड़ा आदमी अगर सोचे तो आखिरत के लिए जब अमल करेगा तो बहुत कुछ बड़ा जखीरा जमा कर सकता है। लेकिन जो लोग इस उम्र से फायदा नहीं उठाते और ये उनकी उम्र यूं ही गुजरती जा रही है तो वो क्या है, गोया के घाटे में। इसी को कहा गया वलअस्र इन्नल इंसाना लफी खुसर, कसम जमाने की बेशक इंसान बड़े घाटे में है। इंसान से मुराद ये नौए इंसानी, तमाम इंसान घाटे में है। अलबत्ता कौन लोग घाटे और खसारे में नहीं है, जो चार काम करते हैं वो घाटे और खसारे में नहीं है। इल्लल्लज़ीन आमनू वामिलुस सालिहात, मगर वो लोग जो ईमान लाए और आमाले सालिहा किए, गोया उन्होंने अपनी जात को ठीक कर लिया, कामिल बन गए, अपने अंदर कमाल पैदा कर दिया। वतवासव बिल हक वतवासव बिस सब्र, और एक दूसरे को हक बात की नसीहत करें और दूसरों को हक सब्र की नसीहत करें। ये जो दूसरों को आपस में हक बात की नसीहत करना और सब्र की नसीहत करना, वो दूसरों को दर्जे कमाल तक पहुंचाना, खुद कामिल बने और दूसरों को कामिल बनाने के लिए मेहनत करें मुकम्मिल, तो ये गोया चार सिफतें जिनके अंदर होगी वो अलबत्ता खसारे में नहीं है। इससे मालूम हुआ कि खसारे से बचने के लिए खाली आदमी का अपने तौर पर कामिल बन लेना काफी नहीं। हमने ईमान कबूल कर लिया, हमारे सादिया का हमने एहतमाम कर लिया, अपनी जिंदगी ठीक कर ली, तो अभी फिर भी अभी हम घाटे से निकले, घाटे से निकले हुए कब कहलाएंगे, जब दूसरों को भी, खास करके अपने मातहतों को और जिनके ऊपर हमें इख्तदार हासिल है, इख्तियारात हासिल है, उनके साथ उनको भी कामिल और मुकम्मल बनाने के जब तक मेहनत है, हक की नसीहत उनको न करें, वसीयत न करें, यानि हक से मुराद अकायद हक्का और आमाल सालिहा, और सब्र से मुराद गुनाहों से बचने की ताकीद। और बातों ने हक में खाली अकायद को लिया है और सब्र में आमाल सालिहा और गुनाहों से बचने की ताकीद, दोनों को शामिल कर लिया है। यानी ये दोनों ये काम भी साथ होने चाहिए। जब तक कि ये नहीं होगा वहां तक आदमी अपने आप को खसारे और घाटे से नहीं बचा सकता। इससे मालूम हुआ कि गोया घाटे से बचने के लिए खाली अपने आप को जो है ठीक कर लेना काफी नहीं है, बल्कि दूसरों के कामिल बनाने के लिए मेहनत करना ये भी उसके लिए जरूरी है खास तौर पर। और इसी हक की वसीयत की और सब्र की वसीयत की, उसका मतलब वही आमाले सालेहा की वसीयत की, नसीहत की और गुनाहों से बचने की, वही अमर बिन मारूफ और नहीं अनिल मुनकर, ये गोया जरूरी है। उसके बगैर वो आदमी जो है अपने आप को घाटे और खसारे से नहीं बचा सकता। अब अमर बिन मारूफ के सिलसिले में जैसा कि आपने फजाइल तबलीग में भी सुना होगा, बुखारी शरीफ की रिवायत हजरत अबू सईद खुदरी रजी अल्लाह तआला अन्हु की, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन रहा मिनकुम मुनकरन फलयुगय्यिरहु बियदिही, तुम में से कोई आदमी जब कोई गलत काम देखे तो अपने हाथ से उसको सुधारे, ठीक करे। वमन लम यस्तति फबिलिसानी, जो हाथ से उसको सुधारने और ठीक करने की ताकत नहीं रखता वो अपनी जबान से उसको ये करे। वमन लम यस्तति फबिकल्बिही वज़ालिका ज़ौफुल ईमान, और जो हाथ से भी ठीक करने और दुरुस्त करने की ताकत नहीं रखता वो अपने दिल से उसको बुरा समझे, और ये ईमान का सबसे कमजोर दर्जा है। ये जो हाथ से उसको हटाने और दुरुस्त करने के लिए जिसकी ताकत, वहाँ ताकत का मतलब यह है कि उसको इख्तदार हासिल हो। यहाँ उलमा ने इस हदीस की शरह करते हुए लिखा है कि जो लोग साहिब इख्तदार हैं वो अपने हाथ से उसको जो है बुराइयों को दूर करने का एहतमाम करें। अब एक साहिब इख्तदार वसलम बादशाह वक्त है, हाकिम वक्त है, या उसके माताहत हुक्काम जो हैं मुख्तलिफ इलाकों के जिनको बादशाह की तरफ से हाकिम बनाया गया है, वो अपने इस इख्तदार की वजह से जितने इलाके के ऊपर उनको हुकूमत और इख्तदार हासिल है उन लोगों उनके अंदर से बुराइयों को दूर कर सकते हैं। कोई उनको उनको रोकने वाला नहीं, उनको उनके पास ताकत है, उस ताकत के जरिए से उसको दूर कर सकते हैं। यहाँ ताकत का मुराद ये नहीं कि भाई ये फलाना का मेरे पास ताकत, मैं डंडा लेकर के जाऊँ, नहीं, वो अगर आप डंडा लेकर के जाएंगे तो वो आपके मुकाबले पर आएगा और फिर क्या होगा, झगड़े होंगे। शरीयत ने ये जो हादसे दूर करने का हुक्म दिया है वो उसी को जिसको इख्तदार हासिल हो। अब इख्तदार की मुख्तलिफ शक्लें हैं, बाज़ों को इख्तदार जो है महदूद होता है, जैसे अपने घर में, अपने घर में हम में से हर एक को अपनी बीवी पर, अपने औलाद पर, अपने मातहतों पर इख्तदार हासिल है। अगर वो कुछ बुराई का काम कर रहे हैं तो हम ताकत के जोर से उसको रोक सकते हैं, वहां करना चाहिए, नहीं करेंगे तो हम गुनहगार होंगे। और वहां उसके अलावा बाहर जो है वो ही जो साहिब इख्तदार हो, इख्तदार न हो तो फिर वहां फिर दूसरा तरीका है, कौन सा, मोमन लस्तति, अगर इसकी ताकत नहीं है तो जबान से, यानी वो लोगों के सामने, जैसे हम लोगों को कहीं बुराई करता हुआ देखें और हमें पास, हमारे पास इख्तदार नहीं है, तो वहां डंडा लेके नहीं जाएंगे वहां, बल्कि उनको जबान से उनको रोकेंगे, इन चीजों की बुराई उनके सामने बयान करेंगे, नेकी का काम है तो उसकी अहमियत बयान करेंगे, फजाइल बयान करेंगे, करने के लिए उनको आमादा करेंगे। अब वो उसके बाद ना अमल करें तो हमारी जिम्मेदारी थी वो पूरी हो गई, फबिल इंसानी। और अगर उसकी भी ताकत ना हो, कहीं ऐसा होता है कि जबान से उसको रोकने की सूरत में सामने वाले की तरफ से जो है उसको शदीद नुकसान, नाकाबिल बर्दाश्त पहुंचने का अंदेशा है, उस सूरत में खाली दिल से उसको बुरा समझे, लेकिन वो होया ये ईमान का कमजोर दर्जा है। तो बहरहाल ये वतवासो बिल हक और वतवासो बिल सब्र के अंदर भली बातों का हुक्म और बुरी बातों से रोकना, उसको तवासी से ताबीर किया। वसीयत, वसीयत दरअसल में उस नसीहत को कहते हैं जो आदमी मौत के वक्त अपने मुतालिकीन को करता है, वो बड़ी ताकीद से की जाती है, बड़ी दिल सोजी के साथ और जो है बड़ी शफकत और मोहब्बत के साथ की जाती है, इसलिए उसको वसीयत से ताबीर किया गया है। तो गया आप भी किसी को भली बात का हुक्म करें तो इसी अंदाज से करें, भली बात का हुक्म करने के अंदर भी तरीका, हजरत मौलाना अल्लामा शबीर अहमद उस्मानी रहमतुल्लाह अलैह फरमाते हैं कि हक बात हक नीयत से और हक तरीके से अगर कही जाए तो कभी नुकसान नहीं करती। बात हक हो, बात सही हो, ऐसा ना हो कि वो हक ना हो वरना नुकसान होगा। दूसरा है कि हक नीयत से, यानी वहां अल्लाह को राजी करने के लिए, सामने वाले की जो है वो इसके लिए खुश क्या है, खैरख्वाही के लिए, भलाई चाहने के लिए, उसके गोया उसको नुकसान से बचाने के लिए, उसको बाद लोग क्या है, मैं बड़ा हूँ और मेरी जो है बुजुर्गी इनके सामने जाहिर हो, अपनी बड़ाई जाहिर करने के लिए, या सामने वाले को बेइज्जत करने वाला अंदाज इख्तियार करे, तो ये तरीका ये जो है ये नीयत दुरुस्त नहीं है। नीयत भी दुरुस्त है लेकिन उसके लिए जो तरीका लोगों के सामने इस अंदाज से कहता है कि सुनने वाला अपनी बेइज्जती महसूस करता है, तो बहुत सी मरतबा ये तरीका ही सामने वाले को जिद पर आमादा करता है, वो कबूल करने के लिए तैयार नहीं होता। तो बहरहाल तीनों बातों का लिहाज होना चाहिए, बात भी दुरुस्त हो, उसको सही नीयत से कहना चाहिए और वह सही तरीके से, तो इंशाल्लाह कभी नुकसान नहीं होगा। तो जो लोग खुद अपने आप को भी ईमान और अमल साले के जरिए से कामिल बना लेते हैं और दूसरों को कामिल बनाने के लिए जो है आपस में एक दूसरे को हक की और सब्र की नसीहत करते रहते हैं, वो अलबत्ता घाटे में नहीं है, ये गोया इनका इस्तिस्ना कर दिया गया।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيره اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى يا الله تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں اپنانے اور اختیار کرنے کی ہمیں توفیق اور سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دیں. تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. اے اللہ تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما, تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر و دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دست نگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. ہماری اولادوں کو عقائد حق علوم نافع اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں ماخوذوں کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما. ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.